यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष 2082-83 बजेटमाथिको छलफल प्रारम्भ। देशले भोगिरहेका आर्थिक चुनौतीहरू सम्बोधन गर्ने गरी बजेट ल्याइएको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विश्वप्रसाद पौडेलको भनाई। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश। लोकतन्त्रलाई बलियो बनाउन कर्मचारीले नागरिकको मन जित्न सक्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। र भारतको केदारनाथ मन्दिरबाट फर्कँदै गरेको हेलिकप्टर दुर्घटना, बालक सहित 7 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2082-83 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल प्रारम्भ भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको विरोधका बीच अघि बढ़ेको प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल शुरू भएको हो। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गर्दै आएका कारण संघीय संसदमा गत जेठ 15 गते प्रस्तुत भएको बजेटमाथिको सैद्धान्तिक छलफल आजबाट मात्रै प्रारम्भ भएको हो। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशले भोगिरहेका आर्थिक चुनौतीहरू सम्बोधन गर्ने र अर्थतन्त्रलाई सही दिशा दिने गरी बजेट ल्याइएको बताउनुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहे पनि चुनौतीहरू अझै कायम रहेको उल्लेख गर्नुहुँदै बजेटमा अर्थतन्त्रलाई थप चलायमान बनाई राष्ट्रिय आयमा वृद्धि गर्न जोड़ दिइएको बताउनुभयो। अर्थमन्त्री पौडेलले समग्रमा बजेटको आकार कुल गार्हस्थ उत्पादनको करिब 28% रहेको बताउनुभयो।
चालू आर्थिक वर्षको विनियोजनको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार 5.5% वृद्धि गरिएको छ। कुल ग्राहस्थ उत्पादनको बजेटको आकार कुल ग्राहस्थ उत्पादनको करिब 28% रहेको छ। यो बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ। समग्रतामा मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने, गतिशील तुल्याउने, समग्र राष्ट्रिय आयमा वृद्धि गर्ने र सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यतर्फ आगामी आर्थिक वर्षको बजेट रहेको र प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी अभिवृद्धि हुने, रोजगारीका अवसरहरू विस्तार हुने र पूर्वाधार आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुने, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहने र 6% आर्थिक वृद्धि दर हासिल हुने प्रस्तुत बजेटले त्यो उद्देश्य राखेको बेहोरा म यस सम्मानित सभा समक्ष निवेदन गर्न चाहन्छु।
बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डाक्टर प्रकाश शरण महतले बजेट विनियोजनमा देखिँदै आएको अराजकता र अनुशासनहीनता कम गर्ने गरी बजेट आएको बताउनुभयो। छलफलमा नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेट समस्याको पहिचान तथा समाधानमा केन्द्रित रहेको र अर्थतन्त्रको सुधार गर्नुपर्ने अहिलेको आवश्यकता अनुरूप आएकाले तुलनात्मक रूपमा बजेट यथार्थपरक रहेको बताउनुभयो। यस्तै पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले बजेटले मध्यम र तल्लो वर्गका जनतालाई उत्साहित गराउन नसकेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र प्रसाद पाण्डेले बजेटबाट ठूला उद्योगी व्यवसायी खुशी भए पनि आम जनताको जीवनमा प्रभाव पर्ने कार्यक्रमहरू दिन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर नाराबाजी गरिरहनु भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा संघीय निजामती सेवा सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा सम्बन्धी समितिको प्रतिवेदन 2080 पेश गर्नुभएको हो। समितिको प्रतिवेदन पेश गर्नुहुँदै सभापति खतिवडाले सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा रहेको उपसमितिमा लामो छलफल गरी दुई वर्षको कुलिङ अफ पीरियडको प्रावधान सहित समितिबाट सर्वसम्मतिका साथ विधेयकलाई अन्तिम रूप दिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग अलग अलग छलफल गर्नुभएको छ। रासोपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वर स्थित कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल शुरू गर्नै पर्ने बाध्यता रहेकाले अवरोधको स्वरूप बदल्न आग्रह गर्नुभयो। सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यान आकर्षण गराउनुभयो। रासोपाका कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो। गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादा विपरीतका गतिविधि भएको भन्दै आजै बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यान आकर्षण गराउनु भएको थियो। सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्गदेनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन अनुरोध गर्नुभएको थियो। अध्यक्ष लिङ्गदेनसँग टेलिफोन वार्ता गर्दै सभामुख घिमिरेले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जनताले महसुस गर्ने बनाउन सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। लोकसेवा आयोगको 75 वार्षिक उत्सव एवं हीरक जयन्ती समारोहलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई बलियो बनाउन कर्मचारी तन्त्रले नागरिकको मन जित्न सक्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले कर्मचारी तन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन नहुने बताउनुभयो।
मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्यतम कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले 7.5 दशकको अवधिमा आफ्नो मूल सिद्धान्त योग्यता, निष्पक्षता र स्वच्छता आई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय पक्ष हो। आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुनु जरुरी छ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोकसेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा, निकाय लगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो।
शासन व्यवस्था प्रभावकारी रूपमा सञ्चालनका लागि सरकार र प्रशासनको अहम भूमिका रहेको हुन्छ। कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारी तन्त्रको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ। तसर्थ मुलुक सञ्चालनका लागि छनौट गरिने कर्मचारी योग्य, दक्ष र निपुण हुनका अतिरिक्त स्वच्छ अर्को एउटा महत्वपूर्ण आवश्यकता हो। त्यसबाहेक नेपालको राष्ट्रिय हितको जगेर्ना र प्रवर्धन गर्ने आवश्यक छ। लोकसेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र वस्तुनिष्ठ तवरले कर्मचारी छनौट गर्दछ मुलुकको प्रशासन संयन्त्र त्यति नै बलियो, कामयाबी र प्रभावकारी हुँदै जाने हुन्छ। नेपाल र नेपालीको चाहना अनुरूप कार्य सम्पादन गर्ने जनशक्ति हाम्रो आवश्यकता हो।
प्रधानमन्त्री ओलीले आयोगले परीक्षा प्रणालीमा सुधार गर्दै प्रविधि मैत्री र समय सापेक्ष बनाएकोमा खुशी लागेको भन्दै आयोगलाई थप साधन स्रोत सम्पन्न र प्रविधि मैत्री बनाउन सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि तत्पर रहने बताउनुभयो। लोकसेवा आयोगको हीरक जयन्तीका अवसरमा आयोगमा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 आज पनि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, प्रशासकीय अदालत ऐन 2076, राहदानी ऐन र वातावरण संरक्षण ऐनमा भएका संशोधनमा छलफल भएको हो। छलफलमा सांसदहरू डाक्टर बेदुराम भूषाल, सुरेश आले मगर, गंगा बेलवासे, डाक्टर अन्जान साक्य लगायतले राष्ट्रिय गौरवका आयोजनाका वातावरणीय मूल्यांकन अध्ययन प्रतिवेदन विभागमा नभई मन्त्रालयमै बुझाइनुपर्ने, अध्ययन प्रतिवेदनमा झुट्ठा कुरा समावेश भए हुने जरिवाना 15,000 बढ़ाएर 1,00,000 रूपियाँ राख्नुपर्ने संशोधन प्रस्ताव गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गर्नुभयो। कांग्रेस महामन्त्री गगन थापाले यातायात क्षेत्रलाई नाफामुखी भन्दा सेवामुखी, प्रविधि मैत्री र व्यवस्थित बनाउन थप काम गर्न पार्टी तत्पर रहने बताउनुभयो। संघको दोस्रो राष्ट्रिय महाधिवेशन गत वैशाख 10 र 11 काठमाडौँमा सम्पन्न भएको थियो। मेची राजमार्ग अन्तर्गत 5 थरको हेवा खोलामा निर्माणाधीन बेली ब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका 3 कामदारको गैराती मृत्यु भएको छ। बेली ब्रिज भाँचिँदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका बाराका 22 रूपलाल चौधरी, 27 राजन चौधरी र 22 राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो। प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2082-83 को बजेट सार्वजनिक गरेका छन्। असार 1 बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले प्रदेश सभाबाट आज बजेट प्रस्तुत गरेका हुन्। यस क्रममा कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 लागि 35,87,99,00,000 रूपियाँ बराबरको बजेट ल्याएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राणा मगरले आज बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको आय व्यय बजेट सार्वजनिक गर्नुभएको हो। ले कोशी प्रदेशको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, उद्योग तथा ऊर्जा उत्पादन लगायत क्षेत्रको विकासलाई जोड़ दिएको छ। यस्तै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरूङले आगामी आर्थिक वर्ष 2082-83 लागि बजेट प्रस्तुत गर्नुभएको छ। गण्डकी प्रदेश सभामा अर्थमन्त्री टकराज गुरूङले आर्थिक वर्ष 2082-83 लागि कुल 31,97,99,00,000 रूपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। अर्थमन्त्री डाक्टर गुरूङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको र विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो। यसै गरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 38,91,00,000 रूपियाँको बजेट ल्याएको छ। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरीबी न्यूनीकरण तथा आर्थिक असमानता घटाउने गरी बजेट तथा कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो। यस्तै कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले अबको केही समयमा संसदबाट आगामी आर्थिक वर्ष 2082-83 बजेट प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि मन्त्री परिषद बैठकले बजेट पारित समेत गरिसकेको छ। यसै गरी मधेस, बागमती र सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशसभा बैठकमा आजै सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले आयुर्वेद केन्द्र सञ्चालनमा ल्याएसँगै स्थानीयहरू लाभान्वित भएका छन्। केन्द्रले स्थानीय नागरिकलाई लक्षित गर्दै आयुर्वेद औषधि वितरण तथा स्वास्थ्य उपचारमा समेत सहुलियत प्रदान गर्दै आएको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
पश्चिम नवलपरासीको सुनौल नगरपालिकाले आयुर्वेद र फिजियोथेरापी सेवा केन्द्र सञ्चालनमा ल्याएपछि स्थानीय लाभान्वित भएका छन्। नगरपालिकाका अनुसार पछिल्लो समय आयुर्वेदप्रति जनचासो बढेपछि यो सेवा शुरू गरिएको हो। नगर प्रमुख विमला अर्यालका अनुसार सेवा केन्द्र मार्फत स्थानीयलाई सहुलियत प्रदान गरिएको छ। आयुर्वेदिक औषधि निशुल्क रूपमा उपलब्ध गराइएको छ भने फिजियोथेरापी सेवा लिन एक हप्ताको न्यूनतम शुल्क 100 रूपियाँ मात्र तोकिएको छ।
मान्छेको यस्तो घुइँचो लागिरहेको छ कि सेवा गराइयो, यसरी चाहिँ अत्यन्तै प्रभावकारी बनेको छ। हामी अत्यन्तै खुसी पनि छौँ र फिजियोथेरापी निशुल्क गर्न पाइरहनु भएको छ। यसर्थ फिजियोथेरापी हामी निशुल्क रूपमा जनताहरूलाई यहाँ स्थानीय सरकार छ है भन्ने कुराको प्रत्याभूति दिलाएका छौँ।
करिब 15 लाख रुपियाँको लागतमा सञ्चालित सेवा केन्द्रमा एक चिकित्सक सहित 3 जना कर्मचारी कार्यरत छन्। आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासीको सहयोगमा सञ्चालनमा ल्याइएको यो केन्द्रलाई अझ व्यवस्थित बनाउने तयारी भइरहेको छ। ढाड दुख्ने, नसा च्यापिने लगायतका विभिन्न सेवाहरू उक्त केन्द्रबाट दिइँदै आएको सेवा केन्द्रकी कर्मचारी भगवती भट्टराईको भनाइ छ। नगर प्रमुख अर्यालले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी दिनुभयो। पछिल्लो समय आयुर्वेद एवं फिजियोथेरापी सेवा प्रभावकारी बन्दै गइरहेको सन्दर्भमा स्थानीय स्तरमा सञ्चालित यस्ता केन्द्रहरूबाट नागरिकले प्रत्यक्ष लाभ लिन पाउने देखिन्छ भने आयुर्वेदिक तर्फको विश्वासले मानसिक रूपमा समेत रोगसँग लड्न प्रतिरोध क्षमतामा समेत वृद्धि हुने गरेको छ। सुनौल आयुर्वेदिक तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सुनौल नगरपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्ध मानिएको छ, जसले स्थानीय समुदायको स्वास्थ्य प्रवर्धनमा प्रत्यक्ष योगदान पुर्याइरहेको छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङतामा संचारको पहुँच स्थापित गरेको छ। मुस्ताङ र डोल्पाको सिमाना नजिकै पर्ने साङता गाउँ सन् 2022 पत्ता लागेको विकट बस्ती हो। यो गाउँ जोमसोमबाट करिब 40 किलोमिटर टाढा पर्दछ। भौगोलिक रूपले विकट मानिएको भिरालो सतहमा अवस्थित साङता गाउँमा 13 परिवारको बसोबास छ। मुस्ताङ र डोल्पामा सड़क विस्तार, सौर्य ऊर्जा पहुँचसँगै मोबाइल नेटवर्क सेवा शुरू हुन थालेपछि दैनिकी सहज हुने भन्दै स्थानीय उत्साहित भएका छन्। गण्डकी प्रदेशको तनहु, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जन्मेदेखि 23 महिनाभित्रका बाल बालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्बत 2004 असार 1 गते 3 धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासक विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। यस अवसरमा आज बिहान दरबार मार्गस्थित 3 धारा पाठशाला अगाडि रहेको जयतु संस्कृतम स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको संकल्पसहित स्वस्ति वाचन गरियो। भारतको उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट फर्कदै गरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित 7 जनाको मृत्यु भएको छ। दुर्घटनामा पायलट र सबै 6 जना यात्रुको मृत्यु भएको आपतकालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले एएफपीलाई बताउनुभयो। खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। इजरायलले इरानमा आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको तनाव तेस्रो दिन पनि कायमै छ। इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले हिजो राति मध्य इजरायलका थप क्षेप्यास्त्रहरू प्रहार गरेको थियो। इजरायल डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै इरानको रक्षा मन्त्रालयसहित परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निशाना बनाएको बताएको छ। पछिल्लो इरानी हमलामा परेर इजरायलको तेल अभिभको दक्षिणमा रहेको बातयाम क्षेत्रमा कम्तीमा 10 जनाको ज्यान गएको छ भने 100 भन्दा बढी घाइते भएको बताइएको छ। इरानको तेल मन्त्रालयका अनुसार इजरायलले तेहरानको सहारान तेल डिपो र त्यहाँ स्थित इन्धन भरिएका ट्याङ्कीहरूलाई निशाना बनाएको छ। यसैबीच आज हुने भनिएको अमेरिका इरान परमाणु वार्ताको अर्को चरण अगाडि नबढ्ने भएको छ। वार्ताको मध्यस्थता गरिरहनुभएका ओमानका विदेश मन्त्री बद्रा अल्बू सैदीले सामाजिक सञ्जाल एक्समा मस्कटमा हुने तय भएको इरान अमेरिका वार्ता अब हुने छैन भन्नुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 11 महिनामा 10 खर्ब 27 अर्ब राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार 2082 असार 31 गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा 88 अर्ब रूपियाँले बढ़ी हो। गत वर्ष यसै अवधिमा 9 खर्ब 39 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो। यो संकलित राजस्व लक्ष्यको 83.22% बराबर हो। चालू वर्षको जेठ महिनासम्मको राजस्व संकलनको लक्ष्य 12 खर्ब 34 अर्ब रूपियाँ रहेको छ। आर्थिक वर्षको जेठ महिनामा मात्र 94.2 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट मध्ये जेठ मसान्तसम्ममा 40% मात्र पूँजीगत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा संघीय सरकारको विकास खर्च वार्षिक लक्ष्यको 40.7% अर्थात 1 खर्ब 43 अर्ब 39 करोड 7 लाख बराबर भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 52 अर्ब 35 करोड 40 लाख पूँजीगत खर्च छुट्याएको थियो। गत जेठ मसान्तसम्म समग्र बजेट खर्च वार्षिक विनियोजनको 68.98% बराबर भएको छ। नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले उखु उत्पादक किसानहरूलाई 1 अर्ब 60 करोड अनुदान उपलब्ध गराउन माग गरेका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघले उखु उत्पादक किसानहरूलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षको अनुदान करिब 1 अर्ब 60 करोड किसानलाई यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग गरेका हुन्। उनीहरूले दुग्ध उत्पादक किसानहरूको बकेउटा रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान र मकैका लागि आवश्यक रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चित गर्नुपर्ने माग समेत गरेका छन्। पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालले च्याउ खेती तथा पशुपालनका लागि प्रयोग हुने पराल र गहुँको नल ढुवानी गर्दा प्रहरी प्रशासनले किसानहरूलाई बारम्बार दुःख दिइरहेकोले त्यसको स्थायी समाधान गरी कृषिमा सुशासनको प्रत्याभूति गर्न माग गर्नु। पत्रकार सम्मेलनमा नेपाल किसान महासंघका अध्यक्ष गणेश चन्द्र तिमल सेनाले अस्थायी संरचना निर्माण गरेर भए पनि उत्पादित बिक्री योग्य चैते धान निर्धारित समर्थन मूल्यमा यथाशीघ्र बिक्री गर्न आवश्यक भएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि भारतीय प्रसारण लाइनको प्रयोग गरी 40 मेगावाट विद्युत बंगलादेश निर्यात शुरू गरेको छ। गत वर्ष कार्तिक 18 गते पहिलो पटक 12 घण्टाका लागि भारतीय प्रसारण लाइनको प्रयोग गरी बंगलादेश विद्युत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले यस वर्ष असार 1 अर्थात जून 15 देखि 40 मेगावाट विद्युत बंगलादेश निर्यात शुरू गरेको हो। प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा शनिबारदेखि 200 मेगावाट विद्युत निर्यात शुरू गरेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार। स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबारदेखि स्कटल्याण्ड र नेदरल्याण्ड सम्मिलित टी20 त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा 16 सदस्यीय टोली घोषणा गरिसकेको छ। टी20 सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंह टोलीमा थपिएका छन्। लीग दुईमा नेपाली टोलीले स्कटल्याण्डलाई पहिलो खेलमा 1 विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा 2 रनले नेपाल पराजित भएको थियो। नेदरल्याण्डसलाई भने पहिलो खेलमा 5 विकेटले हराएको नेपालले दोस्रो खेलमा 16 रनको जित निकालेको थियो। उता नेदरल्याण्डसलाई पहिलो खेलमा 44 रनले हराएको घरेलु टोलीले दोस्रो खेलमा भने 4 विकेटले हार बेहोरेको थियो। नेपाली यू20 महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट 10 खेलाड़ी बाहिरिएका छन्। मुख्य प्रशिक्षक एम प्रसाद गुरूङले दोस्रो चरणको बन्द प्रशिक्षणमा 30 खेलाड़ीलाई राखेका हुन्। पहिलो चरणमा 40 खेलाड़ी थिए। नेपाली टोली दक्षिण एसियाली फुटबल संघ साफ यू20 महिला च्याम्पियनशीपको तयारीमा छ। प्रतियोगिता जुलाई 11 देखि 22 सम्म बंगलादेशमा हुँदैछ। नेपालले जुलाई 11 भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 56.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 9.7 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 11.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष 2082-83 बजेटमाथिको छलफल प्रारम्भ। देशले भोगिरहेका आर्थिक चुनौतीहरू सम्बोधन गर्ने गरी बजेट ल्याइएको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश। लोकतन्त्रलाई बलियो बनाउन कर्मचारीले नागरिकको मन जित्न सक्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। र भारतको केदारनाथ मन्दिरबाट फर्कदै गरेको हेलिकप्टर दुर्घटना, बालक सहित सात जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।